सूरत बनी इसराइल आयत नंबर 34। अब यहां पर माले यतीम की हिफाजत का हुक्म दिया जा रहा है। पिछली आयत में आपने जान की हिफाजत के बारे में पढ़ा और अब जो है वो यतीम के माल की हिफाजत का हुक्म दिया जा रहा है। वला तकरबू माल यतीमी, और तुम यतीम के माल के करीब भी ना फटको। अब आप देखें कि अल्लाह रब्बुल इज्जत जो है वो यतीम के माल में एहतियात के लिए किस कदर शिद्दत के साथ जो है वो हुक्म दे रहे हैं कि यतीम के माल के करीब भी ना फटको। तो करीब ना फटको से क्या मुराद है कि यतीम के माल में किसी किस्म की नजायज जो है उसका इस्तेमाल नहीं होना चाहिए, क्योंकि यतीम जो है उसका अल्लाह के सिवा कोई मजबूत सहारा नहीं होता, और उसके माल पर जो बदनीयत लोग होते हैं उनकी जो है वो निगाह लगी रहती है। तो सबसे पहले उनके माल की हिफाजत का हुक्म दिया गया और इसके बारे में इंतहाई एहतियात बरतने के लिए ताकीद की, वला तकरबू माल यतीमी, और यतीम के माल के करीब भी ना जाओ। इल्ला बिल्लती ही अहसनु, मगर उस तरीके से जो बेहतरीन हो। आसनु अफलु के वजन पर है, तो मानी क्या है कि हाँ आप यतीम के माल के करीब जा सकते हैं। तरीका क्या होना चाहिए? ही आसनु, जो कि बेहतरीन हो। वो क्या तरीका हो सकता है कि मकसद यतीम के माल की हिफाजत करना है, उसकी देखभाल करना है, तिजारत करके उसको तरक्की देना है। तो फिर आप उसके माल में तसरुफ कर सकते हैं, फिर उसके माल जो है उसको इस्तेमाल कर सकते हैं, अगर मकसद यह है कि उसका माल जो है उसकी हिफाजत की जाए, ना कि उसको जाया करना। हत्ता यबलुगा अशुद्धा, यहां तक कि वो अपने अशुद्ध को पहुंच जाए। अशुद्ध के मानी क्या है? यहां तक कि यतीम जो है वो अपने शबाब को पहुंच जाए, जवानी को पहुंच जाए। मुफस्सरीन कहते हैं कि इसके मानी है कि यहां तक कि यतीम जो है वो बालिग हो जाए और अकली तौर पर अपना माल जो है वो सही तसरुफ करने के काबिल हो जाए। तो यहां पर जो है अल्लाह रब्बुल इज्जत ने यतीम के बारे में तीन बातें कही। पहली बात क्या है कि यतीम के माल के जो है करीब नहीं फटकना, उसका नाजायज इस्तेमाल नहीं करना, उसको जाया नहीं करना। और दूसरी बात ये कही कि यतीम का जो माल है उसको इस्तेमाल किया जा सकता है, लेकिन मकसद ये हो कि उसका माल जो है वो फले फूलेगा और उसका माल जो है उसकी देखभाल करनी है, और नीयत ये हो कि उसका माल जो है वो तिजारत में लगाकर उसको तरक्की दी जाए। तो नीयत ठीक होनी चाहिए और उसके मुताबिक जो है वो यतीम के माल की फिर हिफाजत की जाए, क्योंकि ऐसा ना हो कि वे सोचे समझे ऐसे ही कारोबार पर लगा दिया और यतीम का माल जो है वो सारा ही उड़ गया और जाया हो गया, और बच्चा छोटा है, यतीम है, वो कुछ कर भी नहीं सकता। तो तीसरी बात ये कही, हत्ता यबलुगा अशुद्धा, यहां तक कि वो अपने शबाब को पहुंच जाए, यहां तक कि वो अपनी जवानी को पहुंच जाए। और अशुद्ध जो है इसका मतलब है कि बालिग होना, जवान हो जाना। तो इसके मानी ये हैं कि यतीम का माल जो है जब वो बालिग हो जाए, जवान हो जाए, वो इतना समझदार हो जाए कि अपने माल की हिफाजत कर सकता है, तो फिर उसका माल उसके सुपुर्द कर दिया जाए। सूरत निसा में भी आप इसके बारे में पढ़ चुकी हैं, और यतीम के माल को जो खाते हैं आप पीछे पढ़ चुकी हैं कि वो अपने पेट को आग से भरते हैं। और जब आप मेराज पर गए थे तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने वहां पर जो है जो तमसीली तौर पर कुछ लोगों को सजा मिलते हुए देखी थी, तो उसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उन लोगों को भी देखा था जो यतीम का माल जो है वो खाते हैं। तो यतीमों का माल खाने वाले देखे कि उनके होंठ ऊंट के होंठों की तरह हैं और वो अपने मुंह में पत्थर के टुकड़े डालते हैं जैसे कि अंगारे, और वो दूसरी जाने पखाने के रास्ते निकलते आते हैं। तो आग से भरना है अपने पेट को। फिर इसके बाद हुक्म नंबर 11, آیت نمبر 34 کے درمیان میں سے شروع ہوتا ہے، وَأَوْفُوا بِالْعَهْدِ اِنَّ الْعَهْدَ كَانَ مَسْئُولًا، اور عہد کی پابندی کرو، بے شک عہد کے بارے میں تم کو جواب دہی کرنی ہوگی. اب یہاں پر جو ہے وہ عہد جو ہے اس کو پورا کرنے کی تاکید کی جا رہی ہے کہ تمہارے جو بھی ایگریمنٹ ہیں، جو بھی تمہارے معاہدے ہیں، عقود ہیں، وعدے ہیں، تم ان کو پورا کرو، دھوکہ نہ دو. اور وہ معاہدے انفرادی بھی ہو سکتے ہیں، تم نے کسی سے کیے، خاندانی ہو سکتے ہیں، اور قومی، ملکی، کسی بھی سطح پر ہو سکتے ہیں. تو اور وہ عہد جو ہے وہ اللہ سے بھی ہو سکتے ہیں اور اللہ کے بندوں سے بھی ہو سکتے ہیں. تو مختلف طرح کے عہد جو ہے وہ ہو سکتے ہیں، لیکن جب بھی تم عہد کرو تو عہد کو جو ہے وہ پورا کرو، اور اس بات کا احساس کرو کہ عہد کے بارے میں تم سے پوچھ گچھ کی جائے گی. یہ جو بات ہے نا، یہ بہت ڈرانے والی ہے. ان العہد کان مسئولا، بے شک جو عہد ہے اس کے بارے میں پوچھا جائے گا، اس کے بارے میں سوال ہوگا، اس کے بارے میں تمہیں جواب دہی کرنی ہوگی. تو اس سے کیا بات پتا چلتی ہے کہ وہ لوگ جو عہد تو کرتے ہیں، پھر عہد کر کے اس کو پورا نہیں کرتے، تو قیامت کے دن ان سے ان کے عہدوں کے بارے میں پوچھ گچھ کی جائے گی، ان کا محاسبہ کیا جائے گا. اب اس میں آپ دیکھیے کہ حضرت عمر فاروق رضی اللہ عنہ کی ایک، میں آپ کو عہد کو پورا کرنے کی مثال دیتی ہوں، کہ ایک شخص جو تھا وہ قیدی تھا، حضرت عمر رضی اللہ عنہ کے پاس حاضر ہوا اور کہنے لگا کہ امیر المومنین، میں پیاسا ہوں، میرے لیے ٹھنڈے پانی کا انتظام کیجئے. حاضرین کو بڑی حیرت ہوئی کہ جس قیدی کے لیے اسلامی عدالت نے قتل کی سزا تجویز کی ہے، وہ اتنا مطمئن کیوں ہے؟ اسے ذرا فکر نہیں ہے کہ اب تھوڑی دیر کے بعد جو ہے وہ اس کو قتل کیا جانے والا ہے. تو یہ امیر المومنین سے پانی مانگ رہا ہے، حضرت عمر رضی اللہ عنہ نے اس کو ٹھنڈا پانی جو ہے وہ منگوا کر دیا. اس کا نام تھا حرمزان، ہا را میم زے الف نون. جب پانی اس نے ہاتھ میں پکڑ لیا تو حضرت عمر رضی اللہ عنہ کو دیکھ کر کہنے لگا، امیر المومنین، یعنی پانی لے لیا اور کہنے لگا کہ آپ مجھ سے وعدہ کریں کہ جب تک میں اس ٹھنڈے پانی سے پیاس نہ بجھا لوں تو کوئی مجھے قتل نہیں کرے گا. حضرت عمر رضی اللہ عنہ نے کہا کہ ہاں ہاں، جب تک تم پانی نہ پی لو تمہیں ہرگز قتل نہیں کیا جائے گا. یہ ایرانی تھا، رمضان تھا، اور جنگ میں اس نے مسلمانوں کا بہت نقصان کیا تھا، اور سپہ سلار تھا اپنا. پھر بعد میں یہ پکڑ لیا گیا اور قیدی بنا کر لایا گیا مدینہ میں. اب اس کے چہرے پر خوشی کی لہر دوڑ گئی اور بولا، امیر المومنین، میں اس وعدے پر آپ کا انتہائی شکر گزار ہوں کہ جب تک یہ پانی نہ پی لوں آپ نے مجھے امان دی ہے. تو حضرت عمر رضی اللہ عنہ نے اپنی بات کو پھر دہرایا کہ ہاں ہاں بالکل. پھر اس نے پورے کنویں سے پانی کا گلاس زمین پر دے مارا، گلاس ٹوٹ گیا اور سارا پانی جو تھا وہ بہ گیا. حضرت عمر رضی اللہ عنہ اور جو رسول اللہ، حضرت عمر رضی اللہ عنہ کے درباری تھے، وہ ویسے تو یہ لیڈر تھا ان کا، سپہ سالار تھا، اس کی اس حرکت کو دیکھے اور وہ دیکھتے رہے اور سمجھ ہی نہ سکے کہ یہ کیا ڈرامہ ہے. لیکن پھر چند گھڑی انتظار کے بعد بڑے سکون سے وہ کہنے لگا، رمضان کے امیر المومنین، مجھے یقین ہے کہ آپ کو اپنا وعدہ یاد ہوگا، اور یہ بھی یقین ہے کہ کبھی آپ اپنے وعدے سے پھر نہیں سکتے، کیونکہ مسلمان جب وعدہ کرتا ہے تو وعدے کو توڑتا نہیں ہے. حضرت عمر رضی اللہ عنہ کے چہرے پر مسکراہٹ دوڑ گئی، بڑی شفقت سے فرمایا، رمضان کو آزاد کر دو، وعدہ ہو چکا تھا نا کہ جب تک پانی نہ پی لے اس پر جو ہے تلوار نہیں چل سکتی. اور دوسری بات یہ کہ پانی تو زمین میں گر چکا ہے، اب وہ پیا جا نہیں سکتا. تو حضرت عمر رضی اللہ عنہ کو تو اپنا وعدہ پورا کرنا تھا. اور جو ہی حضرت عمر رضی اللہ عنہ نے یہ اعلان کیا کہ اس کو آزاد کر دو، کیونکہ مسلمان جو ہیں وہ ہر حال میں اپنا وعدہ پورا کرتے ہیں، تو رمضان یکایک اللہ کے حضور سجدے میں گر گیا اور بے اختیار پکار اٹھا، لا الہ الا اللہ محمد رسول اللہ. تو اس طرح جو ہے، یعنی ایفائے عہد کی خاطر آپ نے مجرم کو معاف کر دیا، اور جو ہے وہ مجرم جو ہے مسلمانوں کے اس کردار سے اتنا متاثر ہوا کہ وہ جو ہے وہ مسلمان ہو گیا. تو اب آپ دیکھ لیجئے کہ آج کل جو ہم مسلمان ہیں ان کے اندر جو ہے وہ کتنا عہد پایا جاتا ہے, آپ کے اندر کتنا پایا جاتا ہے. آپ بچوں سے وعدہ کرتی ہیں, آپ رشتہ داروں سے کرتی ہیں, آپ دوستوں سے کرتی ہیں, پڑوسیوں سے کرتی ہیں. تو اصل بات کیا ہے, بَأَوْفُوا بِالْعَهْدِ, عہد کی پابندی کرو. کیوں؟ اِنَّ الْعَهْدَ كَانَ مَسُولًا, بے شک عہد کے بارے میں تمہیں قیامت کے دن جواب دہی کرنی ہوگی. اللہ ضرور پوچھے گا کہ وہ فلاں وقت پہ جو تم نے وعدہ کیا تھا اس کو پورا کیوں نہیں کیا, اور فلاں وقت پہ جو وعدہ کیا تھا تم نے اس کو جو ہے وہ پورا کیوں نہیں کیا. اور وعدہ پورا نہ کرنا یہ کس کی علامت ہے؟ منافقت کی, نفاق کی علامت ہے. پھر اس کے بعد آیت نمبر 35, اس میں حکم نمبر 12 ہے, وَأَوْفُ الْكَيْلَ إِذَا قِلْتُمْ, پیمانے سے دو تو پورا بھر کر دو. کاف یا لام کیل, یہ لفظ جو ہے آپ پہلے بھی پڑھ چکی ہیں, اور اس کے معنی کیا ہوتے ہیں کیل کے, کاف یا لام کے, اس کے معنی ہوتے ہیں, یہ لفظ جو ہے یہ جو ہے وہ پیمانے کے لیے بھی استعمال کیا جاتا ہے, اور اس کے ساتھ جیسے کسی چیز کو جب تولا جاتا ہے تو اس کے لیے بھی استعمال کیا جاتا ہے. وَأَوْفُ الْكَيْلَ, کہ جب تم جو ہے وہ ناپو تو اوفو, وفا کرو, پورا دو. اِذَا قِلْتُمْ, جب تم جو ہے وہ معاف کر دو. اس میں جو ہے جو الکیل ہے نا, یہ تو نون ہے, اور قِلْتُمْ جو ہے یہ ورب ہے, ٹھیک ہے, یہ ورب ہے. تو اس کا مطلب ہے کہ جو تولی جا رہی ہے چیز, جب تم اس کو تول رہے ہو, جب جو چیز ماپی جا رہی ہے, جب اس کو تم ماپ رہے ہو تو اس کو پورا ماپ کر دو. اور کیل جو ہے یہ لیکوڈ چیزوں کے لیے استعمال ہوتا ہے, جو لیکوڈ چیزیں ہوتی ہیں نا ان کو ماپنے کے لیے, جیسے شہد ہے, دودھ ہے, اور جوس وغیرہ, یہ جو بھی چیزیں, تو ان کے میئرمنٹ کے لیے. تو پورا پورا دو. وزنوا بالقسطاس المستقیم, اور تولو تو ٹھیک ترازو سے تولو. وزنون ووزنون, وزن کرنا, یہ اس کا روٹ ہے. بالقسطاسی, اس کا روٹ ہے قاف سین توئے سین. تو تولنے کے لیے, ترازو کے لیے قرآن میں دو لفظ استعمال ہوئے ہیں, ان میں سے ایک جو ہے وہ ہے میزان, وزن کرنا, اللہ تطغوا فی المیزان, سورۃ الرحمن میں بھی آپ نے پڑھا. تو وزن کرنے کے پیمانے کو میزان کہتے ہیں, اور جیسے جو ترازو ہوتا ہے اس کے دو پلڑے ہوتے ہیں نا, ایک کے لیے بھی وہ لفظ استعمال ہوتا ہے. دوسرا ہے القسطاس, یہ جو ہے نا یہ حساس ترازو ہوتا ہے, یہ رومی لغت سے عربی زبان میں استعمال ہونے لگا. حساس ترازو ہوتا ہے, جیسے کانٹا نہیں ہوتا کہ ذرا سا ادھر ادھر ہوا, تو حساس چیزوں کے لیے, اور ویسے عام استعمال بھی اس کا ہوتا ہے. تو بہرحال, اور تولو تو ٹھیک ترازو سے تولو. اب اتنا ہی نہیں کہ بالقسطاس, ساتھ ہی کہا المستقیم, اور مستقیم کا لفظ جو ہے یہ بتا رہا ہے کہ ڈنڈی نہیں مارنی, دھوکا نہیں دینا, بالکل سیدھا پورا پورا جو ہے وہ وزن کرنا ہے, صحیح ترازو سے جو ہے وہ میئرمنٹ کرنی ہے. تو یہاں پہ دراصل جو ہے وہ تجارت میں, کاروبار میں امانت دیانت کا جو رویہ ہے اس کو اختیار کرنے کا حکم دیا جا رہا ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم کی ایک حدیث ہے, طویل حدیث, اس میں ایک بات ہے, اور جو لوگ ناپ تول میں کمی کریں گے ان کو قحط کے ذریعے پکڑا جائے گا, اور سخت محنت اور بادشاہ کے ظلم میں مبتلا ہوں گے, کہ ظالم بادشاہ اس پر جو ہے وہ مسلط کر دیا جائے گا. اور آپ نے یہ بھی پڑھا, ویل المطففین, سورۃ مطففین 30 پارے میں ہے, کہ ناپ تول میں کمی کرنے والوں کے لیے جو ہے وہ تباہی ہے, ہلاکت ہے. اور ناپ تول میں کمی کرنے والے کیسے کمی کرتے ہیں, کہ جب وہ کسی کو ناپ کر دیتے ہیں تو تھوڑا دیتے ہیں, اور جب وہ خود لیتے ہیں تو پھر جو ہے وہ جھکا ہوا لیتے ہیں. تو اللہ رب العزت نے فرمایا, ویل للمطففین الذين اذا اكتالوا على الناس يستوفون واذا كالوهم او وزنوهم يخسرون. بڑی خرابی ہے ناپ تول میں کمی کرنے والوں کی کہ جب لوگوں سے ناپ کر لیتے ہیں تو پورا پورا لیتے ہیں اور جب انہیں ناپ کر یا تول کر دیتے ہیں تو کم دیتے ہیں. تو یہ ہے سورۃ المطففین آیت نمبر 1 سے لے کر 3, اور جو ہے وہ اخلاقی بیماری جو ہے اس میں دین اور آخرت دونوں کی تباہی ہے. اور قوم شعیب پر جو عذاب آیا تھا شعیب علیہ السلام, تو ناپ تول میں کمی کی وجہ سے آیا تھا. تو ڈنڈی مارنا, ناپ تول میں کمی کرنا, جیسے کپڑے کو میئر کر کے دیا جائے تو کم دیا جائے, گھر آئیں تو کم نکلے, آپ دودھ کسی کو میئر کر کے دے رہے ہیں تو کم دے رہے ہیں, کوئی چیز تول کر دے رہے ہیں تو کم دے رہے ہیں, تو اس میں جو ہے یہ کیا ہے کہ اللہ کی طرف سے وعید سنائی گئی ہے. اور ناپ تول میں کمی میں مفسرین کہتے ہیں کہ یہ بھی آتا ہے کہ جیسے کوئی نماز کے اندر رکوع سجدہ پورا پورا نہ کرے, اس کا حق ادا نہ کرے. یہ بھی آتا ہے کہ آپ جاب کر رہے ہیں, آپ جو ٹائمنگ ہے اس کو پورا نہیں کرتے, آپ جو تنخواہ لے رہے ہیں اس کے مطابق آپ محنت نہیں کرتے, آپ ٹائم میں سے ڈنڈی مار لیتے ہیں, گھر فون کر لیا, اپنے گھر کی گروسری کر لی, گاڑی کا ادھر ادھر استعمال کر لیا, کچھ بھی کر لیا, تو یہ بھی ناپ تول کی کمی کے اندر جو آتا ہے. تو یہ بڑا وسیع ہے اس کے معنی. ذالک خیر و احسن تاویلا, یہ اچھا طریقہ ہے اور انجام کے لحاظ سے بھی یہی بہتر ہے. تو خیر بھی جو ہے دراصل یہ اسم تفضیل ہے, سپرلیٹیو ڈگری ہے, لیکن اس کا آپ کو وزن نظر نہیں آ رہا. وجہ کیا ہے؟ اس میں حرف علت ہے, یفعلوا کے وزن پر نہیں آپ کو نظر آ رہا. خیر اور شر یہ بھی سپرلیٹیو ڈگری کے معنی دیتا ہے. تو یہی زیادہ اچھا طریقہ ہے کیا کہ ناپ تول میں جو ہے وہ وفا کرنا. آسن ہوں اور زیادہ اچھا طریقہ ہے تاویلا, حمزہ و لام, اور اس کے معنی ہے انجام. جیسے کسی کی خواب کوئی دیکھے تو بھی کہتے ہیں اس کی تعبیر بتائیں, اس کی تعبیر بتائیں, تو بتایا کہ یہ انجام کے لحاظ سے یہ طریقہ جو ہے یہ زیادہ اچھا ہے, یہ زیادہ بہتر ہے کہ اس کا ریزلٹ بہت اچھا لگے گا, نکلے گا. تو یہ ریزلٹ کب نکلے گا اس کا؟ دنیا میں بھی اللہ اس کا نتیجہ اچھا دیں گے کہ تجارت میں برکت ہوگی, اور آخرت میں بھی اللہ رب العزت جو ہے وہ اس کا اچھا ریزلٹ دیں گے کہ وہاں پہ جنت ہے اور ثواب ہے. اور دنیا میں جو تاجر امانت دار ہوتے ہیں نا, اور جو تاجر جو ہیں وہ خیانت نہیں کرتے, تو سوسائٹی کے اندر ان کی بڑی ساکھ ہو جاتی ہے, ان کی جو ہے وہ بڑی ایک اعتبار لوگوں کا ان پر قائم ہو جاتا ہے. جیسے سنار ہے وہ بڑی کمی بیشی کرتے ہیں, ڈنڈی مارتے ہیں. مجھے خود اتفاق ہے, میں نیو یارک میں تھی, میرے گلے کی ایک مالا تھی, وہ چھٹی جا رہا تھا نیبر سے, تو میں نے اس کو دی کہ یہ ٹانکا دلوانا ہے. تو جب وہ واپس آئی تو لگتا تھا کچھ حصہ اس نے اس کو کاٹ کر جو ہے نا کم کر دیا ہوا تھا. اس عورت کو تو نہیں پتا چل سکتا تھا, پیور گولڈ ہی تھا سارا, یعنی کوئی نگ نہیں تھا اس کے اندر, لیکن یہ کہ جو ہے جیسے انگلی برابر یا انگلی کا آدھا حصہ اس نے سے نکال لیا ہوا تھا. تو اب اس طرح کی اب یہ کمی بیشی جو ہے, اب آپ دیکھ لیں کہ کیا ہے کہ انسان پھر اللہ کے ہاں اس کا جو ہے وہ جواب دے ہے. تو یہ ہے حکم نمبر 12. اب آپ دیکھ لیں کہ اسلام جو ہے کہاں کہاں نافذ کرنا ہے. گھر کے اندر والدین کے ساتھ اس نے سلوک کرنا ہے, اولاد کے ساتھ کیا سلوک کرنا ہے, پیسوں پر نہ اسراف کرنا ہے, نہ تبذیر کرنی ہے, نہ بخیل بننا ہے, اور کیا کرنا ہے, زنا یعنی اس سے بچنے کا حکم دیا, قتل کرنے کو کسی کو بھی یعنی جان کی حفاظت, پھر اسی طرح یتیم اورفن ہے. کہتے ہیں کہ موجودہ دور میں مغرب کی دنیا میں بچوں کے بہت رائٹس ہیں. اب آپ دیکھیں کہ اسلام نے اتنے سال پہلے جو ہے وہ اتنے حقوق اس کے بتا دیے. پھر اسی طرح جو ہے وہ ناپ تول, اور ناپ تول جو ہے کیونکہ ان کے اندر یہ کمی پائی جاتی تھی تو اس کا بھی تدارک کیا. اب آیت نمبر 36 جو ہے یہ بڑی ہی اس میں خاص بات کہی گئی ہے. آیت نمبر 36 میں اس میں اللہ رب العزت نے آدمی کو ایسی بات کہنے سے منع کیا ہے جس کا اسے علم نہ ہو. وَلَا تَقْفُ مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ, کسی ایسی چیز کے پیچھے نہ لگو جس کا تمہیں علم نہیں ہے. پا فا وا, اس کے معنی ہے کسی کے پیچھے پڑنا, اور یہ ये जो गर्दन की गुद्दी होती है ना, पीछे जो बैक है उसके लिए भी लफ्ज इस्तेमाल होता है। इसी तरह ये रीढ़ की हड्डी के जो मोहरे हैं ना, जो एक के बाद दूसरे तसलसल के साथ आते चले जाते हैं, एक के पीछे दूसरा, एक के पीछे तीसरा, उसके लिए भी आता है। पीछे आपने पढ़ा था वकफ़ैना, वहां पे भी आपने ये लफ्ज पढ़ा था। तो किसी का पीछा करना या तसलसल या मसलसल, उसके लिए भी आता है। वला तक्फू, और किसी के पीछे ना पढ़ो। मा लैसा लका बिही इल्म, जिसका आपको पता नहीं है, इल्म नहीं है। इन्ना समा वल बसरा वल फुआदा कुल्लु उलाइका काना अन्हु मसूला, यकीनन आंख कान और दिल सभी की बात पूर्ण होनी है। तो इस आयत में इंसान को, मुसलमान को यह कहा जा रहा है कि इंफरादी और इज्तमाई जिंदगी में जो है कोई ऐसी बात अपनी जबान से नहीं निकालनी जिसका आपको पता नहीं है। इसमें तमाम अकवाल और अफाल दाखिल हैं जिनकी बुनियाद सदाकत ना हो, जिनका इंसान को पता ना हो। मसलन आप नोट कर लें, झूठी गवाही देना, बगैर सबूत के किसी की मुजम्मत करना, उसको बुरा भला कहना। नंबर 3, पाक दामन मर्दों और औरतों पर बोहतान लगाना। नंबर 4 जो है वो बगैर दलील शरई के किसी चीज को हलाल और किसी को हराम ठहराना। तो क्या करना है? बदगुमानी नहीं करनी, किसी की टो नहीं लगानी, और जिस जिसका पता ही नहीं है ना, बगैर तहकीक के उसके बारे में बात नहीं करनी। तो शरीयत की एक बहुत बड़ी असल है, और वो ये, हर एक से हुस्न ज़न रखें, हर एक के साथ जो है वो दयानत का रवैया इख्तियार करें। आप सूरत अल-हुजरात में पढ़ेंगी, इन्ना बादा ज़न्नी इस्म, के बाद गुमान गुना होते हैं। और सही हदीस में है कि किसी शख्स के झूठा होने के लिए इतनी ही बात काफी है कि जो कुछ सुने उसे तहकीक के बगैर आगे बयान कर दे। इसे सही मुस्लिम ने रवायत किया है। तो बिला तहकीक कोई बात नहीं करनी चाहिए, बिला सोचे समझे किसी पर इल्जाम नहीं लगाना चाहिए, तोहमत नहीं तराशनी चाहिए, अफवाह नहीं फैलानी चाहिए, किसी से खामखा दुश्मनी नहीं रखनी चाहिए। तो ये है कि वला तक्फू मा लैसा लका बिही इल्म, किसी ऐसी चीज के पीछे ना पड़ो जिसका तुम्हें पता नहीं है, इल्म नहीं है। इन्ना समा, यकीनन समात कान। अब देखें कि कान को अरबी जुबान में उजुन कहते हैं, और जो सुनना होता है ना उसको समा कहते हैं। वल बसारा, आंख के लिए आयन का लफ्ज है, और आंख से जो देखते हैं वल बसारा है। वल फुआदा, दिल के लिए कल्ब है, और दिल जो है जो जज्बात का मरकज है, दिल का वो हिस्सा, उसके लिए फुआद का लफ्ज इस्तेमाल किया जाता है। तो यहां पे अल्लाह रब्बुल इज्जत फरमा रहे हैं कि यकीनन आंख कान और दिल सब की बात पर सोनी है। अल्लाह ताला सबसे जो है वो पूछेगा। अल्लाह ताला कयामत के दिन इन अज़ा को कुव्वत गोयाई दे देगा, और इनसे पूछेगा कि आंख के जरिए, कान के जरिए, दिल के जरिए किन किन गुनाहों का इर्तकाब किया गया था और क्यों किया गया था। और आंख, दिल और कान सबसे इन अमाल के बारे में पूछा जाएगा। कयामत के दिन मुहासबा होगा। पीछे है ना, वादों के बारे में पूछा जाएगा, इन्नल अहद काना मसूला। यहाँ पे ये है, ये पूरे जो जिस्म के अज़ा हैं, कुल्लु उलाइका काना अन्हु मसूला, यकीनन आंख कान और दिल सभी की बात पर सोनी है। आप सोचिए कि फिर क्या बनेगी, फिर क्या करेंगे जब अल्लाह ताला इनके बारे में मुहासबा करेगा। अब आप देखें कि कितनी बदगुमानी की जाती है, और बगैर सोचे समझे इधर की बात उधर कर दी, और जो है वो कितनी ज्यादा ये औरतों पर में बीमारी पाई जाती है, बगैर सबूत के सुनते किसी को बुरा भला कहना शुरू कर देते हैं, पूरी बात भी नहीं सुनते। फिर ये कि पाक दामन मर्दों औरतों पर इल्जाम लगाया जाता है, कहीं किसी लड़की लड़के को खड़ा हुआ देख लें तो क्या क्या बातें लोग करना शुरू कर देते हैं, बगैर दलील के जिस चीज को चाहते हैं कहते हैं ये हलाल है, और जिस चीज के बारे में चाहते हैं कह देते हैं कि ये हराम है। तो यहां पर क्या कहा जा रहा है कि जिस बात का पता नहीं है ना, उसके आप पीछे भी ना चलें। तो याद रखें, ये कान और ये आंखें और ये दिल अल्लाह की बहुत बड़ी इमानत है, और हमें इनका सही इस्तेमाल करना चाहिए। अल्लाह रब्बुल इज्जत कुरान में फरमाते हैं, यौम तशहदु अलैहिम, السنتهم وايديهم وارجلهم بما كانوا يعملون، قیامت کے دن ان کی زبانیں، ان کے ہاتھ اور ان کے پاؤں ان کے خلاف ان کے عمل کی گواہی دیں گے کہ وہ کیا کرتے رہے ہیں. اسی لیے ہمیں وہ دعا پڑھنی چاہیے، اللہم انی اعوذ بکا من شر سمعی وشر بصری وشر لسانی وشر قلبی، یہ دعا ہمیں پڑھنی چاہیے تاکہ ہم ان کے شر سے جو ہے وہ محفوظ رہ سکیں. پھر آیت نمبر 37 ہے اور حکم نمبر 14 ہے، وَلَا تَمْشِ فِي الْأَرْضِ مَرَحَا، زمین میں اکڑ کر نہ چلو، اِنَّكَ لَن تَخْرِقَ الْأَرْضَ وَلَن تَبْلُغَ الْجِبَالَ طُولًا، تم نہ زمین کو پھاڑ سکتے ہو اور نہ پہاڑوں کی بلندی کو پہنچ سکتے ہو. تمشی جو ہے میم شین یا، اس کا مطلب ہوتا ہے چلنا، اور مرحا جو ہے ریز کا روٹ ہے میم راحا، اکڑ کر اور اترا کر چلنا، ناز و ادا سے اکڑ اکڑ کر چلنا. اب اس سے جو ہے وہ اللہ رب العزت نے منع کیا ہے. جو اکڑ اکڑ کر چلتا ہے تو وہ کیا کرتا ہے، وہ سمجھتا ہے کہ میں جو ہوں وہ اکڑ کر جب چلوں گا تو شاید پہاڑوں جتنا اونچا ہو جاؤں گا، یا وہ یہ سمجھتا ہے کہ میں زمین کو روند کر جو ہے اس میں سوراخ کر لوں گا. اللہ رب العزت نے فرمایا انکا لن تخرق الارض ولن تبلغ الجبال طولا، کہ بے شک، لن نہیں کے معنی دے رہا ہے نا، کہ بے شک تو نہیں کر سکتا. تخرق خارقا، اس کے معنی ہوتے ہیں کسی چیز کو بگاڑنے کے لیے پھاڑنا، کپڑے کے چیتھڑے کر دیا جائے نا، کپڑا جو چیتھڑے ہوتے ہیں اس کے لیے بھی یہ لفظ آتا ہے. آپ آگے سورت کہف میں پڑھیں گی کشتی کے بگاڑ کے لیے بھی آیا تھا، حضرت علیہ السلام نے جب کشتی میں سوراخ کر دیا تو حضرت موسیٰ علیہ السلام کہتے ہیں کہ آپ نے کیوں اس کو جو ہے وہ توڑ دیا. تو یہاں پر بھی کیا ہے کہ تو زمین کے اندر سوراخ نہیں کر سکتا، تو زمین کو پھاڑ نہیں سکتا. فلن تبلغ الجبال، اور نہ ہی تو اکڑ اکڑ کر جو چل رہا ہے نہ تو پہاڑوں کی بلندی کو پہنچ سکتا ہے. بلاغ یبلغوں کا مطلب ہوتا ہے پہنچنا. تو یہاں پر اللہ رب العزت نے جو ہے وہ چال میں نرمی اور عاجزی اختیار کرنے کا حکم دیا ہے. آپ دیکھ لیجئے کہ اترا کر اور اکڑ کر چلنا اللہ کو سخت ناپسند ہے. قارون کو اسی وجہ سے اس کے گھر اور خزانوں سمیت زمین میں دھنسا دیا گیا، سورۃ القصص آیت نمبر 81. تو اس سے کیا بات پتہ چلتی ہے کہ اللہ کا ڈر، اللہ کا خوف، وہ جو بالکل آپ نے سب سے پہلی بات پڑھی تھی نا، اور پہلی بات آپ نے کیا پڑھی تھی، وَقَدَا رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ، ایک اللہ کی جو عبادت ہے. تو وہ عبادت جو ہے زندگی کے ہر شعبے میں نافذ کرنی ہے، اپنے جسم پہ بھی نافذ کرنی ہے، اپنی چال پر بھی نافذ کرنی ہے. اور چال کیسی ہونی چاہیے، عاجزی انکساری والی. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ نے میرے پاس بذریعہ وہی یہ حکم بھیجا کہ توازو اور پستی اختیار کرو، کوئی آدمی کسی دوسرے آدمی پر فخر اور اپنی بڑائی کا طرز عمل اختیار نہ کرے، اور کوئی کسی پر ظلم نہ کرے. رسول اللہ صلی اللہ علیہ وسلم نے ایک اور حدیث میں فرمایا تکبر کرنے والے قیامت کے دن چھوٹی چیونٹیوں کے برابر انسانوں کی شکل میں اٹھائے جائیں گے، جن پر ہر طرف سے ذلت اور خاری برستی ہوگی. ان کو جہنم کے ایک جیل خانے کی طرف ہانکا جائے گا جس کا نام بولس ہے. ان پر سب آگوں سے بڑی تیز آگ چڑی ہوگی، اور پینے کے لیے ان کو اہل جہنم سے، جہنم کے بدن سے نکلا ہوا پیپ لہو دیا جائے گا. تو یہ جو تکبر ہے نا، اس کا پتہ چال سے بھی چلتا ہے، گفتگو سے چلتا ہے، انسان کے طرز عمل سے پتہ چلتا ہے. تو کیا کرنا چاہیے، اپنے اندر عاجزی اور انکساری جو ہے وہ اختیار کرنی چاہیے. یہاں پر میں، آپ دیکھیں کہ اکڑ کر انسان کی حقیقت یا حیثیت نہیں بدل جاتی. پھر آپ دیکھیں کہ آیت نمبر 38 میں کیا فرمایا، 38 سورۃ بنی اسرائیل، کلو ذالک کان سیئہ عند ربک مکروہا، یہ جو ساری باتیں ہیں نا، ان میں سے ہر ایک کا برا پہلو تیرے رب کے نزدیک ناپسندیدہ ہے. کلو ذالک، یہ ساری باتیں جن سے اللہ تعالیٰ نے منع کیا ہے، جو اللہ تعالیٰ پسند نہیں کرتے، یا جن کا حکم دیا ہے اور اس کی لوگ اطاعت نہیں کرتے، تو یہ ساری باتیں، کلو ذالک کان سیئہ، اس کی برائی، इंदा रब का तेरे रब के नजदीक मकरूहा, मकरूह है। नापसंदीदगी का जो पहला दर्जा क्या है? मकरूह। और आखिरी दर्जा क्या है? उफ। और छह दर्जे हैं नापसंदीदगी के। तो यहाँ पे मकरूह का लफ्ज इस्तेमाल हुआ। अल्लाह रब्बुल इज्जत क्या फरमा रहे हैं कि इन बातों में हर एक का जो बुरा पहलू है वो तेरे रब के नजदीक नापसंदीदा है। कि जो चीजें भी नापसंद है ना, अगर वो कर ली जाए तो अल्लाह को बहुत बुरी लगती है। अच्छा, इसी से मैं आपको एक कतादा जो तफसीर करते थे उनका एक कॉल और सुनाना चाहती हूँ। वो कहते हैं कि मैंने देखा मत कहो जब तक तुमने देखा ना हो, मैंने सुना मत कहो जब तक कि तुमने सुना ना हो, मैंने जाना मत कहो जब तक कि तुमने जाना ना हो। ला तकुल रईतु वलम तरा वसमितु वलम तस्मा वअलिमतु वलम तअलम। कि वो बात कहो ही नहीं जो तुमने तुम्हें पता नहीं, तुम जानते नहीं, तुमने सुनी नहीं। तो क्या करना है? एक अच्छा और बेहतरीन मुसलमान जो है वो बनना है। आयत नंबर 39 में फरमाया ज़ालिका मिम्मा औहा इलैका रब्बुका मिनल हिकमा। ये वो हिकमत की बातें हैं जो तेरे रब ने तुझ पर वही की हैं। और ये आपने जो 14 हुक्म पढ़े जो कि तुरात का खुलासा है, ये अहकामात जो हैं ये क्या है? ये तुरात का खुलासा है। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह नो कहते हैं कि पूरी तौरात के अहकाम सूरत बनी इसराइल की इन आयात में जमा कर दिए गए हैं। तो ये तेरे रब ने आप पर वही कर दी हैं। ये हिकमत की बातें, ये हैं हकीमाना बातें, ये हैं दनाई की बातें, ये हैं अकल की बातें। और जिस चीज से इब्तदा हुई थी उसी पे इख्तिताम है। वला तजअल मअल्लाहि इलाहन आखर। और देख अल्लाह के सिवा दूसरा माबूद न बनाना, शिर्क न करना। फतुल्का फी जहन्नमा, पस तू डाल दिया जाएगा जहन्नुम के अंदर। मलूमा मदहूरा, मलामत ज्यादा होकर और हर भलाई से महरूम होकर। मलूमन, मलूमन आप पढ़ चुकी हैं, लाम वमीम, जिसकी मलामत की जाए, जिसकी मजम्मत की जाए, जिसको बुरा भला किया जाए। और मधुरा भी आपने पीछे पढ़ा है, इसका रूट है दाल हारा और इसके मानी है दुत्कारना। इसके अंदर दो बातें पाई जाती हैं, नंबर एक किसी को दुत्कारना, नंबर दो उसको फिर वहां से निकाल देना, यानी किसी को दूर करना, किसी को फिर धक्का दे के वहां से निकाल भी देना। तो यहाँ पे अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमा रहे हैं कि अगर तूने शिर्क किया, अगर तूने अल्लाह की नाफरमानी की और ये दनाई की जो बातें हैं इन पर तूने अमल ना किया, तो एक तरफ तू जहन्नुम में डाला जाएगा और दूसरी तरफ जो है तेरी हालत क्या होगी? तू मलामत ज़दा होगा और हर भलाई से महरूम होगा। कोई तेरे अंदर भलाई नहीं पाई जाएगी, कहीं तेरे लिए भलाई जो है वो मौजूद नहीं होगी। और आज के सबक की आखिरी आयत, अफा अस्फाकुम रब्बुकुम बिल बनीना वत्तखज़ा मिनल मलाइकति इनासा। कैसी अजीब बात है कि तुम्हारे रब ने तुम्हें तो बेटों से नवाजा और खुद अपने लिए मलाइका को बेटियां बना लिया। अफा अस्फाकुम, इसका रूट है स्वाद फा वो, इसका मतलब होता है किसी चीज को खालिस कर लेना, पाक और साफ कर लेना, किसी चीज को उसकी पाकीजगी की बिना पर चुन लेना। मुस्तफा का रूप भी यही है। तो यहाँ पे क्या फरमाया कि अफा अस्फाकुम, कि क्या तुमको चुन कर दे दिए हैं रब्बुकुम तुम्हारे रब ने बिल बनीना बेटे, वत्तखज़ा और अपने लिए बना लिए हैं मिनल मलाइकाती फरिश्तों में से इनासा बेटियां। तो असल वजह क्या है कि अल्लाह ताला ने शिर्क से मना किया है और कहा कि मुशरिकीन औंधे मुंह जहन्नुम में डाले जाएंगे, वो अपने आप को मलामत करते फिरेंगे, वो अल्लाह की रहमत से दूर होंगे। और वो क्या करते थे मुशरिकीन अरब? फरिश्तों को अल्लाह की बेटियां करार देते थे, उनकी इबादत करते थे, हालांकि वो फरिश्ते भी अल्लाह की मखलूक हैं। तो यहाँ पर जो है ये बात बताई जा रही है कि तुम्हारे पास बेटे हैं और बेटों की पैदाइश पर तुम खुशियां मनाते हो और तुमने अल्लाह के लिए जो है वो बेटियां तजवीज कर ली, बेटियों की औलाद तजवीज कर ली और खुद तुम बेटियों को जिंदा दरगोर कर देते हो। और उनकी पैदाइश जो है जब होती है तो तुम उसको अपने लिए जो है वो बदशगुनी करार देते हो। इसका ये नहीं मतलब कि जो है वो अगर वो اللہ کے لیے بیٹے بھی اولاد قرار دیتے تو ٹھیک ہوتا. دراصل یہ ان کی جو بری عادت تھی شرک کی عادت, اس پر اللہ تعالیٰ اپنی ناراضگی کا اظہار کر رہے ہیں کہ شرک جو ہے وہ اللہ کو سخت ناپسند ہے. تو یہاں پہ توحید کے ساتھ ہی مشرکین عرب کا ذکر ہو رہا ہے جو شرک کرتے تھے, اور ان کو شرک کرنے سے جو ہے وہ منع کیا جا رہا ہے, اور آخر میں پھر توحید کی یاد دہانی کرائی جا رہی ہے. تو یہ ہے ہمارا آج کا سبق, اور ہم یہ بات یاد رکھیں کہ ذالک مما اوحا الیک ربک من الحکمہ, یہ حکمت کی باتیں ہیں جو وحی کے ذریعے رسول اللہ صلی اللہ علیہ وسلم پر آئی تھی, اور ان کے ذریعے ہمیں اپنی زندگیوں کو سنوارنا چاہیے, اپنی زندگی کے مسائل جو ہیں ان کو ختم کرنا چاہیے, اپنی زندگی میں جو ہے وہ روشنی کرنی چاہیے, اپنی زندگی کو پاکیزہ کرنا چاہیے. اللہ تعالیٰ مجھے اور آپ کو حسن عمل, حسن کردار دے, بہترین مسلمان بنائے. اور وہ بات یاد رکھیں جو آپ نے پیچھے پڑھی تھی, وسع لہا سایہا, وہ جو خاص طور پر ایک آیت کہ جو شخص جو ہے, یہ آیت نمبر 19, ومن اراد الآخرۃ وسع لہا سایہا وہو مومن فاولئک کان سعیہم مشکورا, کہ جو آخرت کا خواہش مند ہو اور اس کے لیے صحیح کرے جیسی کہ اس کے لیے صحیح کرنی چاہیے, اور ہو وہ مومن, تو ایسے شخص کی کوشش مشکور ہوگی, اللہ اس کی قدردانی کرے گا. تو یہ کوشش کی ہیڈنگ بتائی گئی ہے, یہ کوشش کی تفصیل بتائی گئی ہے کہ کوشش کرنی کیسے ہے, جو قرآن و سنت کے مطابق ہو, یہ اس کا نچوڑ ہے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.